आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
Shakti le bhavi purna Immanuel sadai
प्रिय श्रोता यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर र सामर्थ्य नाममा तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, नमस्कार अनि जयमसी। म आशा गर्दछु कि आज पनि तपाई सबै पवित्र धर्मशास्त्र बाइबलको अध्ययनको लागि तयारीको साथ आइपुगिसक्नु भएको छ आफ्नो रेडियोको सेटमा। यो पनि म आशा गर्दछु कि तपाईँ सबै आनन्द कुशले हुनुहुन्छ। म पनि आनन्द कुशलै छु परमप्रभुको अनुग्रहले। श्रोता, आज हामी बाइबल अध्ययन युहन्ना 16 अध्याय पद 1 15 पदसम्मबाट गर्नेछौ। यहाँ हामी मुख्य विषय देख्छौ, प्रभु येशूले आफ्नो अनुपस्थितिमा पवित्र आत्मा पठाउनुहुन्छ। यो 16 अध्यायले माथिल्लो कोठाको प्रवचन वा वार्तालापको अन्त गर्दछ। हामीले अघिल्लो 15 अध्यायमा अध्ययन गर्यौं उहाँका आफ्नाहरूले आपसमा प्रेम गर्नुपर्दछ। यो हामीलाई खास हप्काई हो, यो हप्काई हो र उहाँले हामीलाई यो गर्न आज्ञा गर्नै पर्दछ। यो हप्काई हो किनभने यसले हामीलाई देखाउँछ हामीले जस्तो सोचे अनुसार हामी त्यति योग्य, त्यति आकर्षक छैनौं। हामीलाई आपसमा प्रेम गर्न योग्य बनाउनको निम्ति अलौकिक सहायता चाहिन्छ। त्यसपछि उहाँले हामीलाई भन्नुभयो कि हामी उहाँसँग पहिचान हुनुपर्दछ, जुनले संसारलाई हामी हरेक विश्वासीलाई घृणा गर्न प्रेरित गर्दछ। उही समयमा उहाँले यो पनि भन्नुभयो कि यदि उहाँ नआउनु भएको भए तिनीहरूको वा तिनीहरूले पापको जान्ने थिएन। उहाँको तात्पर्य यो होइन कि तिनीहरूसँग आफ्ना पापहरू थिएनन्, तर जबकि उहाँ आउनु भएकोले गर्दा तिनीहरूका व्यक्तिगत पापहरू संसारको उद्धारकर्ता र महिमाको प्रभुलाई इन्कारको अपार नाप्न नसकिने दोषको तुलनामा केही थिएन। स्वर्गीयमा केवल त्यहाँ इनामका श्रेणीहरू मात्र हुँदैनन्, तर म विश्वास गर्दछु कि नर्कमा दण्डका श्रेणीहरू पनि हुन्छन्। आज ती व्यक्ति येशु ख्रिष्टको बारेमा सुन्दछन् र उहाँलाई आफ्नो पीठ फर्काइदिन्छन्, त्यो व्यक्ति त्यही यहुदा इस्करियोतीको श्रेणीमा छ जो ख्रिष्टको उपस्थितिमा आफ्नो पीठ उहाँलाई फर्काइदियो। उहाँलाई इन्कार गर्नु, अस्वीकार गर्नु सबभन्दा महान पाप हो। येशूले यसको बारेमा हामीलाई आउने अध्यायमा चेतावनी दिनुहुन्छ र तिनीहरूलाई पनि चेतावनी दिनुहुन्छ। अगाडि हामी देख्छौ येशूले आफ्नो अनुपस्थितिको अवधिमा पवित्र आत्मा पठाउनुहुनेछ। यो अध्याय येशू अझै संसारको घृणाको बारेमा कुरा गरिरहनु भएको प्रसंगसँगै आरम्भ हुन्छ। युहन्ना 16 अध्याय 1 पदमा यस प्रकार लेखिएको छ, तिमीहरूले ठोकर नखाऊ भनेर नै मैले यी कुरा तिमीहरूलाई भनेको हुँ। मित्र, कुन कुरा त? 15 अध्यायमा उल्लेख गरिएका कुराहरू। भनिएको छ तिमीहरूले ठक्कर नखाऊ भनेर नै मैले यी कुरा तिमीहरूलाई भनेको हुँ। अनि 2 र 3 पदमा भनिएको छ, तिनीहरूले तिमीहरूलाई सभाघरबाट निकालिदिनेछन्। वास्तवमा यस्तो समय आइरहेछ जब तिमीहरूलाई हत्या गर्नेले परमेश्वरको सेवा गर्दछु भने ठान्नेछ। तिनीहरूले यी काम गर्नेछन् किनभने तिनीहरूले पितालाई चिनेका छैनन् र मलाई पनि चिन्दैनन्। प्रभु आफ्ना चेलाहरूलाई भावी दिनमा आउने दिनहरूमा आइपर्ने कठिनाई र समस्याहरूको पूर्व जानकारी दिनुहुन्छ ताकि तिनीहरू यसको निम्ति तयारी हुन सकुन्। अमित्र, जबकि यो सत्य हो कि हाम्रो प्रभुले युहन्ना 14 अध्यायमा हामीलाई भन्नुभयो उहाँ हाम्रो निम्ति ठाउँ तयार पार्न गइरहनु भएको छ र उहाँले हामीलाई फेरि लिन आउनुहुनेछ, अनि उहाँले यो पनि स्पष्ट बनाउनुभयो र बनाउनुहुन्छ कि यदि हामी उहाँलाई यहाँ पछ्याउन गइरहेका छौं भने यसको अर्थ हो सबै कुरालाई त्याग्नु। उहाँले भन्नुभयो स्यालहरूका बस्ने प्वाल वा दुलाहरू छन् र चराहरूको गुणहरू छन्, तर उहाँसँग शिर छिपाउन स्थान पनि थिएन। उहाँले भन्नुभयो, यदि हामी उहाँलाई पछ्याउन गइरहेका छौं भने हामीले आफ्नो क्रूस उठाउनु पर्दछ। उहाँको क्रूस होइन, हामी आफ्नै क्रूस र उहाँलाई पछ्याउनु पर्दछ। यदि हामी उहाँसँग यहाँ दुःख उठाउँछौ भने हामी उहाँसँग माथि शासन पनि गर्नेछौ। उहाँलाई घृणा र इन्कार गरियो। उहाँ दुःख शोकको मानिस हुनुहुन्थ्यो। उहाँले भन्नुभयो कि उहाँका चेलाहरू संसारमा हुन गइरहेका छन्, तर तिनीहरू संसारका होइनन् र त्यो संसारले तिनीहरूलाई घृणा गर्नेछ। उहाँले ती सबै कुरा स्पष्ट पार्नुभयो। उहाँले कहिले भन्नुभएन कि यहाँ संसारमा उहाँका चेलाहरूको जीवन सजिलो, मजाको, रमाइलो, आनन्दको हुनेछ। हाँ मित्र, उहाँको कारणले, तिनीहरूका विश्वासको कारणले तिनीहरूको जीवन अति नै कठिनाईको जीवन हुन गइरहेको थियो र भयो पनि। अनि त्यही कुरा आज तपाईँ र म सत्य विश्वासीहरूको निम्ति सत्य छ। अनि यो कुरा उहाँले थाहा पाउनुभयो कि एक दिन यस्ता समस्याहरू आउनेछन् उहाँको कारणले। अनि उहाँलाई थाहा भयो कि पत्रुसले पनि उहाँलाई त्यही रातमा इन्कार गर्नेछन्। उहाँले आफ्ना चेलाहरूलाई ती सबै कुरा तिनीहरूलाई सान्त्वना दिन भन्नुभयो, साथै पहिले यसको चेतावनीको निम्ति जानकारी दिनुभयो। तिनीहरूले तिनीहरूलाई सभागारबाट निकालिदिनेछन्, यसको मतलब बहिष्कृत गर्नेछन्। त्यस समयमा धार्मिक यहुदीहरूको निम्ति बहिष्कृत जस्तो खराब कुरा केही हुन सक्दैनथ्यो। अनि प्रभु येशूको निम्ति उभिनलाई, खड़ा हुनलाई तिनीहरूले यी तमाम समस्याहरूको मूल्य चुकाउनु पर्दथ्यो। धार्मिक यहुदीहरूले तिनीहरूलाई निकाल्ने थिए। मेरो मित्र, तपाईलाई एकपल्ट यो कुराको स्पष्ट पार्न चाहन्छु कि यदि तपाई ख्रिष्टको निम्ति खड़ा हुन उभिन गइरहनु भएको छ भने तपाईले केही कुराको मूल्य चुकाउनु पर्दछ। येशूले फेरि घृणाको स्रोतको भन्नुहुन्छ, किनभने तिनीहरूले पितालाई नचिन्नेकोले गर्दा तिनीहरूले प्रभु येशू ख्रिष्टलाई चिन्दैनन्। अनि उही समयमा यो नै एक कारण हो संसारले परमेश्वरको वचनको घृणा गर्दछ। यही नै कारण संसारले सत्य विश्वासीहरूको घृणा गर्दछ। चार पदमा भनिएको छ, तर यी कुरा मैले तिमीहरूलाई बताएको छु कि जब त्यो समय आउँछ तब तिमीहरूलाई के भनेथे सो तिमीहरूलाई स्मरण हुनेछ। पहिले नै मैले तिमीहरूलाई यी कुरा भनिन किनकि म तिमीहरूसँग थिएँ। उहाँ तिनीहरूलाई जानकारी दिइरहनु भएको छ कि के कुरा हुन आइरहेको छ, के हुन आउनेछ। त्यसको लागि उहाँ पहिले तालिम दिइरहनु भएको छ। मित्र, प्रभुले सधैँ हामीलाई तयारी गर्नुहुन्छ, जसरी उहाँले आफ्ना चेलाहरूलाई तयारी गरिरहनु भएको छ। पाँच पदमा भनिएको छ, अब म मलाई पठाउनुहुने कहाँ गइरहेछु तर तपाई कहाँ जाँदै हुनुहुन्छ भनी तिमीहरू कसैले मलाई सोध्दैनौ। अनि छ पदमा भनिएको छ, तापनि मैले तिमीहरूलाई यी कुरा भनेको कारण तिमीहरूको हृदय शोकले भरिएको छ। मित्र, उहाँ तिनीहरूलाई छोड्न गइरहनु भएको कुरा थाहा पाएकोले तिनीहरूको हृदय पूर्ण रूपमा शोकले भरिएको छ। यो नै एक कुरा हो आज हामी यसबाट टाढा रहन पर्दछ। धेरै ख्रिस्टियनहरूलाई कुनै एउटा अनुभवले तिनीहरूलाई कटु बनाउँदछ। तिनीहरूले कुनै व्यक्ति विशेष वा मण्डलीमा केही निरुत्साह अनुभव गर्दछन् र तिनीहरूका हृदय शोकले भरिन्दछ र परमेश्वरबाट टाढा भौतारी जान्छन्। कोही कोही ख्रिस्टियनहरू मण्डलीको नाउँ पनि लिन त के सुन्न पनि चाहँदैनन्, किनभने तिनीहरू अतीत वा भूतकालमा केही घटनामाथि कडवापन द्वेषले भरिएका छन्। अनि अरूहरू चाहिँ जसले आफ्नो प्रियहरूलाई मृत्युमा गुमाएका छन् तिनीहरू निरन्तर शोक र विलापमा रहन्छन्। मित्र, यो गर्न वास्तवमा उचित कुरा होइन। हामी शोकले भरिनु हुँदैन। अनि सात पदमा भनिएको छ, तापनि म तिमीहरूलाई सत्य कुरा भन्दछु, म जानमा नै तिमीहरूको हित छ, किनभने म गएन भने सल्लाहकार तिमीहरूका आउने छैन, तर गए भने म उहाँलाई तिमीहरू कहाँ पठाइदिनेछु। उहाँ भन्नुहुन्छ कि म जानु नै तिमीहरूको निम्ति फाइदा छ। अर्को शब्दमा यो तिमीहरूको निम्ति भलाइको लागि हो। किन प्रभुको लागि यो जाने काम अति नै उत्तम थियो? म थुप्रै कारणहरू दिन सक्छु अनि मलाई निश्चयता छ कि तपाई अझ धेरै यसको कारणहरू सोच्न सक्नुहुन्छ। यसको एक कारण हो, संसारमा उहाँको आगमनको उद्देश्य मर्नलाई थियो। मर्कुश 10 अध्यायको 45 पदले भन्छ, मानिसको पुत्र सेवा लिनु होइन तर सेवा गर्नु र धेरैको उद्धारको निम्ति आफ्नो प्राण दिनु आएको हो। जब यो काम पूरा गरिसकियो उहाँ पिता कहाँ फर्किजानुभयो, किनभने उहाँले काम पूरा गरिसक्नु भएको थियो जुन काम गर्न उहाँलाई पठाइएको थियो। त्यसपछि त्यहाँ अर्को कारण छ, जब उहाँ यो पृथ्वीमा आउनुभयो उहाँले आफैमाथि हाम्रो मानवताको धारण गर्नुभयो। परमेश्वर सर्वव्यापी हुनुहुन्छ, तर येशूले आफैलाई मानव अवतार लिनु भएर सीमित गर्नुभयो। यसको अर्थ यो हो, जब गालिलमा हुनुहुन्थ्यो उहाँ बेथानीमा हुन सक्नु हुन्नथ्यो। यो कुराको याद राखौं कि मार्था र मरियमले यो कुराको उहाँलाई स्मरण दिलाए, याद दिलाए, जब तिनीहरूले यो भने, यदि उहाँ त्यहाँ हुनु भए तिनीहरूका भाइ मर्ने थिएनन्। अर्को शब्दमा, यदि येशू आज संसारमा आफ्नो मानव चोलामा हुनुभए उहाँ यहाँ हुन सक्नुहुन्नथ्यो। जहाँ म छु र जहाँ तपाई हुनुहुन्छ त्यहाँ एउटै समयमा हुन उहाँलाई असम्भव थियो, हुन सक्नुहुन्नथ्यो। त्यसकारण उहाँले तिनीहरूलाई भन्नुहुन्छ, उहाँले तिनीहरूका पवित्र आत्मा पठाउनुहुनेछ, सल्लाहकार पठाउनुहुनेछ। पवित्र आत्मा सबै स्थानहरूमा हुनुहुन्छ। उहाँ मसँग आज हुनुहुन्छ र उहाँ तपाईसँग आज हुनुहुन्छ। येशू भन्नुहुन्छ कि यो उक्तम कुरा हो, उहाँले शान्तिदाता पठाउनुहुनेछ र उहाँ हामी कहाँ आउनु भएर हामीमा बस्नुहुनेछ, विराजमान हुनेछ। जब पवित्र आत्मा आउनुहुन्छ उहाँले धेरै सेविकाईहरूको गर्नुहुन्छ अनि तिनीहरूमध्ये एउटा सेवाको उहाँ यहाँ उल्लेख गर्नुहुन्छ। 8-11 पदमा भनिएको छ, अनि जब उहाँ आउनुहुन्छ उहाँले संसारलाई पाप, धार्मिकता र न्यायको विषयमा दोषी ठहराउनुहुनेछ। पापको विषयमा किनभने तिनीहरू ममाथि विश्वास गर्दैनन्, धार्मिकताको विषयमा किनभने म पिता कहाँ जान्छु र तिमीहरू मलाई फेरि देख्ने छैनौ, तर न्यायको विषयमा किनभने यस संसारको शासकलाई दण्ड आज्ञा भइसकेको छ। भनिएको छ, अनि जब उहाँ आउनुहुन्छ उहाँले संसारलाई पाप, धार्मिकता र न्यायको विषयमा दोषी ठहराउनुहुनेछ। दोषी मित्र, यो कानूनी वैध शब्द हो। जब पवित्र आत्मा आउनुहुन्छ उहाँले संसारलाई त्यस तरिकामा दोषी ठहराउनेछ जस्तो कि वकिल वा न्यायाधीशले दोष सिद्धि ल्याउन प्रमाणको पेश गर्दछ। परमेश्वरको आत्माले तपाईँको हृदयमा र मेरो हृदयमा दोष सिद्धिको स्थानमा हामीलाई ल्याउन प्रमाणको पेश गर्न चाहनुहुन्छ, अनि त्यो निश्चय नै निर्णयको स्थान हो। हामी विश्वासमा फर्किन सक्नुभन्दा पहिले र येशूमा विश्वास भरोसा गर्नुभन्दा पहिले त्यहाँ दोष सिद्धि हुनै पर्दछ, दोष कायलता हुनै पर्दछ। संसारमा परमेश्वरको आत्माको वर्तमान सेविकाईमा उहाँले तीन कुराहरूको संसारलाई दोषी ठहराउनुहुन्छ, पाप, धार्मिकता र इन्साफ। त्यो पापको अर्थ के हो त्यसको हाम्रो प्रभुले हाम्रो निम्ति वर्णन गरिदिनुहुन्छ। पापको विषयमा, किनभने तिनीहरूले मलाई विश्वास गर्दैनन्। मित्र, सम्पूर्ण सारा संसारमा सबभन्दा ठूलो पाप के हो? हत्या? अह होइन, यो युगमा सबभन्दा महान पापीहरू को हुन्? हामीसँग केही दुष्ट, दुर्जन, बेइमानदार व्यक्तिहरू थिए र छन्। हरेक युगसँग यस्ता मानिसहरू थिए र छन्। हामी हिटलरलाई नमूनाको लागि लिन सक्छौ। हजुर, आज सबभन्दा ठूलो पापी को हो? म तपाईँलाई अति नै होसियारपूर्वक भन्न चाहन्छु कि तपाईँ आज सबभन्दा महान पापी हुन सक्नुहुन्छ। म सबभन्दा महान पापी हुन सक्छु। हामी भन्न सकौंला, प्रचारक एक मिनट पर्खनुहोस्, तपाईँ यो मेरो बारेमा भन्न सक्नुहुन्न। म कुनै दुष्ट, दुर्जन, बेइमानदार व्यक्ति होइन। म व्यवस्था, विधानको पालन मुनि रहने नागरिक हुँ। प्रश्न यो हो, के तपाईँले ख्रिस्टलाई ग्रहण गर्नुभएको छ? अविश्वास एक त्यस्तो स्थिति हो र त्यसको कुनै उपचार छैन। यदि हामी ख्रिस्ट कहाँ फर्किन इन्कार गर्छौं भने, अस्वीकार गर्छौं भने, भनिएको छ 9 पदमा, पापको विषयमा किनभने तिनीहरू ममाथि विश्वास गर्दैनन्। यदि तपाईँले उहाँलाई विश्वास गर्नुभएको छैन तपाईँ गुमेको पापीको अवस्थामा हुनुहुन्छ। यो कुराको याद राखौं, अनि यो निर्णय हो हरेक मानिसले लिनै पर्दछ। त्यो मानिस चाहे त्यो जो सुकै होस्, यदि तिनले येशू ख्रिस्टलाई इन्कार गरिरहेको छ भने त्यो परमेश्वरको दृष्टिमा सबभन्दा ठूलो पापी हो। यो कुराको याद राखौं, येशूले भन्नुभयो योहन्ना 15:22 पदमा, म नआएको भए र तिनीहरूलाई नबताएको भए तिनीहरू पापको दोषी हुने थिएनन्, तर अब त आफ्नो पापको निम्ति तिनीहरूसँग केही बहाना छैन। प्रत्येक त्यो व्यक्ति जसले सधैँ सुसमाचार सुनेको छ येशू ख्रिष्टको सम्बन्धमा तिनको निर्णयको लागि जवाबदेही छ। ख्रिष्टलाई इन्कार गर्नु पाप हो। हामीले देख्यौं, पहिलो कुरा, पवित्र आत्माले पापको विषयमा दोषी ठहराउनुहुनेछ। दोस्रो कुरा, उहाँले धार्मिकताको विषयमा दोषी ठहराउनुहुनेछ। येशू ख्रिष्ट हाम्रा पापहरूको निम्ति मारिनुभयो, हाम्रो धार्मिकताको निम्ति जी उठ्नुभयो। येशू ख्रिष्ट पिता कहाँ फर्किजानुभयो किनभने उहाँले आफ्नो काम यहाँ पूरा गरिसिद्ध्याउनुभयो। जब उहाँ क्रूसमा मर्नुभयो, उहाँ दण्डको मृत्यु मर्नुभयो, उहाँले तपाईँ र मेरो दोषको लिनुभयो, उहाँ हाम्रा पापहरूको निम्ति मारिनुभयो। तर उहाँ हाम्रो धार्मिकताको निम्ति जी उठ्नुभयो। उहाँ मृत्युबाट पुनः बिउती उठ्नुभयो ताकि तपाई र ममा उहाँको धार्मिकता थपिएको होस्। यो अति नै महत्वपूर्ण कुरा हो, किनभने तपाई र मलाई धार्मिकताको आवश्यकता पर्दछ। हाम्रा पापहरू मात्र क्षमा दिइने कुरा काफी छैन मित्र। हामी परमेश्वरको उपस्थितिमा उभिन सक्दैनौ यदि हामी खालि क्षमा माफ गरिएका अपराधीहरू भन्दा अरू अधिक अरू केही कुरा होइनौ भने। ख्रिस्टले हामी माथि आफ्नो धार्मिकता दिनुभयो। त्यही नै धार्मिकताको बारेमा पावल बताउँछन् फिलिपी 3:8-9 पदमा, ख्रिस्टलाई प्राप्त गरौं, व्यवस्था बमोजिम मेरो आफ्नै धार्मिकता भएर होइन, तर ख्रिस्टमा विश्वासद्वारा हुने अर्थात विश्वासद्वारा हुने परमेश्वरको धार्मिकताको आधारमा उहाँमा पाओस्। मित्र, उहाँले हाम्रा पापहरू घटाउनु मात्र हुन्न तर उहाँले आफ्नो धार्मिकता थपिदिनु पनि हुन्छ। यदि हामी परमेश्वरको अगाडि उभिन योग्यका छौं भने हामी ख्रिस्टमा हुनै पर्छ र उहाँ हाम्रो धार्मिकता हुनुहुन्छ। उहाँ हाम्रो पापहरूको निम्ति मर्नुभयो र हाम्रो धार्मिकताको निम्ति जी उठ्नुभयो। पहिलो देख्यौं पवित्र आत्माले पापको विषयमा दोषी ठहराउनुहुनेछ, दोस्रो देख्यौं धार्मिकताको विषयमा, अनि तेस्रो चाहिँ पवित्र आत्माले इन्साफको विषयमा दोषी ठहराउनुहुनेछ। के यसको अर्थ यो हो कि इन्साफ कुनै दिन संसारमा आइरहेको छ? यस पदमा होइन, भनिएको छ 11 पदमा, न्यायको विषयमा, किनभने यस संसारको शासकलाई दण्ड आज्ञा भइसकेको छ। यो संसारको शासक शैतान पहिले नै इन्साफ गरिसकिएको छ, न्याय गरिसकिएको छ। यो कुरा धेरै विश्वासीहरूको निम्ति बुझ्नलाई कठिनको कुरा हो कि हामी इन्साफ गरिएको संसारमा रहेका छौं। हामी मानिसहरूले भनेको सुन्छौं, तिनीहरूले आफ्नो मौका वा अवसर लिनेछन्। तिनीहरू यस्तो अभिनय गर्दछन् मानौ तिनीहरू अदालतको जाँच वा छानबिनमा छन्। मेरो मित्र, तपाईँ जाँच छानबिनको मुकदमामा हुनुहुन्न। परमेश्वरले पहिले नै तपाईँलाई गुमेको पापीको रूपमा घोषणा गरिसक्नु भएको छ र उहाँले तपाईँलाई पहिले इन्साफ गरिसक्नु भएको छ। रोमी 6:23 पदले भन्छ, पापको ज्याला मृत्यु हो तर परमेश्वरको वरदान हाम्रो प्रभु येशू ख्रीष्टद्वारा अनन्त जीवन हो। हामी त्यस्तो संसारमा रहेका छौं जुन पहिले इन्साफ गरिसकिएको छ, अनि यो संसार त्यो दोषी अपराधी जस्तो हो जो आफ्नो मृत्युदण्डको लागि फाँसीको डोरीमा पर्खिरहेको छ। हामी हरेकको विरूद्धमा इन्साफ चाहिँ दोष हो, दोषी हौ, किनभने हाम्रा हरेकका धार्मिकता परमेश्वरको दृष्टिमा फोहोर थाङ्ना कपड़ाहरू जस्तै छन्। किनभने हामी हरेकको धार्मिकताहरू परमेश्वरको दृष्टिमा थाङ्ना फोहोर कपड़ा जस्तै हुन्। यदि हामी आफ्नै फोहोर थाङ्ना कपड़ामा परमेश्वरको अगाडि उभिनु पर्ने थियो भने हामी यो देख्ने थियौं कि हामी कति धेरै दोषी छौं। यो कुराको याद राखौं कि पाउलले फेलिक्सलाई आउने इन्साफको बारेमा बताए, त्यसले उसलाई भयभीत तुल्यायो। आज धेरै मानिस इन्साफको बारेमा सुन्न चाहदैनन्। गुमेको संसारले परमेश्वरको बारेमा धेरै कुराको घृणा गर्दछ, उदाहरणको लागि उहाँको सर्वशक्ति मान्ता। तिनीहरूले यो तथ्यको मन पराउँदैनन् कि यो ब्रह्माण्ड उहाँको हो र उहाँले आफ्नै तरिकामा चलाइरहनु भएको छ। तिनीहरू यो सुन्न चाहदैनन् कि परमेश्वरले अनुग्रहद्वारा बचाउनुहुन्छ, उद्धार गर्नुहुन्छ र मानिस पहिले गुमेको दण्डित पापीको रूपमा घोषणा गरिसकिएको छ। यिनै तीन कुराहरू हुन् पवित्र आत्माले आज संसारले दोषी ठहराउनुहुन्छ। 12:14 भनिएको छ, मैले तिमीहरूलाई भन्ने कुरा अझ धेरै छन् तर अहिले तिमीहरू ती कुरा सहन सक्दैनौ। जब उहाँ अर्थात सत्यका आत्मा आउनुहुनेछ तब उहाँले तिमीहरूलाई सबै सत्यतामा डोर्याउनुहुनेछ। उहाँ आफ्नो तर्फबाट बोल्नुहुने छैन, उहाँले जे सुन्नुहुन्छ त्यही बोल्नुहुनेछ र हुन आउने कुराहरू तिमीहरूलाई घोषणा गरिदिनुहुनेछ। उहाँले मेरो महिमा गर्नुहुनेछ किनभने जे मेरो हो त्यो मबाट लिएर तिमीहरूलाई सो घोषणा गरिदिनुहुनेछ। मित्र, हामी यो सबै थाहा पाउँदैनौ। हामी अनुग्रहमा र उहाँको ज्ञानमा निरन्तर बढ़िरहनुपर्छ। हामीले यो कसरी गर्न सक्छौ? खालि बाइबल पढ्ने काम पूर्ण उत्तर होइन, पवित्र आत्मा हाम्रो शिक्षक हुनै पर्छ। जब हामी पढ्छौं, परमेश्वरको आत्मा सत्यको आत्मा हुनुहुन्छ, उहाँले सम्पूर्ण सत्यमा अगुवाई गर्नुहुन्छ, मार्गनिर्देशन गर्नुहुन्छ। उहाँले चेलाहरूलाई मार्गनिर्देशन र अगुवाई गर्नुभयो जस्तो प्रभुले भन्नुभएको थियो। अनि हामी यी सत्यताहरू परमेश्वरको पुस्तकहरूमा, पवित्र धर्मशास्त्र बाइबलका पत्रहरूमा देख्छौं। परमेश्वरको आत्मा यी मानिसहरूका पेन्टिकोस्टको दिनमा आउनुभयो र उहाँले तिनीहरूलाई दुवै आफ्नो प्रचारमा र आफ्नो सुसमाचारमा, आफ्नो पत्र लेखाइमा अगुवाई गर्नुभयो र मार्गदर्शन गर्नुभयो। हामी यी कुराहरू प्रेरितहरूमा पूरा भएको देख्छौं। पवित्र आत्माको सेवा प्रभु येशूको शिक्षाको पूरा गर्नु हो। प्रेरितदेखि प्रकाश ती सबै पुस्तकहरूले ख्रिष्टको महिमा गर्दछ र यो देखाउँछ कि ख्रिष्ट मण्डलीको शिर हुनुहुन्छ। तिनीहरूले यस पृथ्वीमा आफ्नो राज्य स्थापित गर्न उहाँको आगमनको पनि बताउँदछ। पत्रहरू भनेको चाहिँ प्रेरितदेखिको प्रकाशसम्मका पुस्तकहरू हुन्, किनभने यो कुनै व्यक्ति विशेष वा मण्डलीलाई लेखिएको गर्दा पत्री भनिन्छ वा पत्र भनिन्छ। ती पत्रहरूले ख्रिष्टको व्यक्ति र सेविकाईको प्रकट गरिरहेको छ र भविष्यमा के हुन आउनेछ ती कुरा पनि तिनीहरूले भन्नेछ। विशेष गरी प्रकाशको पुस्तकले त्यो भन्दछ। यहाँ उल्लेख भएका सात कदमहरूको ध्यान दिनुहोस्। पहिलो, पवित्र आत्मा सत्यको आत्मा आइसकेको छ। दोस्रो, उहाँले तपाईंलाई सबै सत्यतामा मार्गदर्शन गर्नुहुनेछ, अगुवाई गर्नुहुनेछ। तेस्रो, उहाँले आफ्ना तर्फबाट बोल्नुहुने छैन। चौथो, तर उहाँले जे सुन्नुहुन्छ ती बोल्नुहुनेछ। पाँचौ, उहाँले अब हुने कुरा घोषणा गर्नुहुनेछ। छैटौं, उहाँले येशूको महिमा गर्नुहुनेछ। अनि सातौं, येशूबाट नै लिएर तपाईंलाई यो घोषणा गर्नुहुनेछ। अनि पन्ध्र पदमा भनिएको छ, जे जति पितासँग छन् ती मेरा हुन्, यसै कारण मैले भने जे मेरो हो त्यो मबाट लिएर आत्माले तिमीहरूलाई घोषणा गरिदिनुहुन्छ। फेरि प्रभु आफैलाई परमेश्वर समान बराबर बनाउनुहुन्छ। जे जे पितासँग छ येशूसँग छ, उहाँले मबाट लिनुहुन्छ। यसको अर्थ हो उहाँले परमेश्वरका कुराहरू लिनु भएर ती कुराहरू हामीलाई देखाउनुहुनेछ। मित्र, उहाँले मात्र त्यो गर्न सक्नुहुन्छ। पहिलो कोरन्थी 2:9-10 पदमा भनिएको छ, आँखाले नदेखेका र कानले नसुनेका मानिसका मनमा नपसेका यस्ता जुनसुकै कुरा परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूमा र प्रेम गर्नेहरूका निम्ति तयार पार्नु भएको छ। तर परमेश्वरले हाम्रा निम्ति आत्माद्वारा ती प्रकट गर्नुभएको छ। मित्र, आत्मा नै एक हुनुहुन्छ जसले परमेश्वरका गहिरा गहिरा कुराहरूको खोज्नुहुन्छ र उहाँले मात्र यी कुराहरू हामीलाई देखाउनुहुन्छ। प्रभु आजको यो वचन अध्ययनद्वारा हामी हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुनुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 98-473-35-679, 98-470-35-679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।